यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। गरीबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न सरकारले गरीबमुखी एवं समावेशी नीति अंगीकार गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। राजनैतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश 2078 विरूद्धको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार। नेपाली कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू हुने, पालिका अधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकको निर्णय। नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल शुरू। राष्ट्रिय सभाको बैठकद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले स्वीकृत। र भारतको दिल्ली स्थित एक अदालतमा गोली हानाहान, 3 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले गरीबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरीबमुखी एवं समावेशी नीति अंगीकार गरेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 76 महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गर्नुभएको खाद्य व्यवस्था सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका साथै कोरोना महामारीले खाद्य सुरक्षामा निम्त्याएका चुनौतीको सामना तथा अर्थतन्त्रको पुनरुत्थानका लागि त्यस्तो नीति अवलम्बन गरिएको बताउनुभयो। प्रधानमन्त्री देउवाले दिगो र उत्थानशील खाद्य व्यवस्था निर्माण तथा सन् 2030 भोकमरीलाई शून्यमा झार्न राष्ट्रिय समुदायले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड पनि दिनुभएको छ। नेपालले आफूलाई भूपरिवेष्टित देशबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्ने परिकल्पना गरेको जनाउँदै त्यसलाई साकार पार्न विकासका साझेदार, पारवहन मुलुक र भूपरिवेष्टित राष्ट्रहरूबीच सघन एवं नवीकृत साझेदारी अपरिहार्य भएकोमा जोड दिएको छ। गत मंगलबारदेखि न्यूयर्कमा जारी संयुक्त राष्ट्र संघको 76 महासभाका क्रममा आज भएको भूपरिवेष्टित विकासशील देशहरूको 20 वार्षिक मन्त्री स्तरीय बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट विकास सहयोग, प्रत्यक्ष वैदेशिक लगानी, व्यापारका लागि सहायता र प्रविधि हस्तान्तरणको मात्रा बढ़ाउनु पर्नेमा जोड दिनुभयो। परराष्ट्र सचिव पौड्यालले कोरोना महामारीले नेपाल सहित भूपरिवेष्टित विकासशील देशहरू द्रुत विकासको बाटोमा अघि बढ़न अक्षम भएका यथार्थ सुनाउँदै महामारीबाट पार पाउन तथा आर्थिक वृद्धिको बाटोमा पुनः अग्रसर हुन वृहत प्रयास अत्यावश्यक भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 बहुमतले स्वीकृत गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त दुई विधेयकलाई विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको हो। यसअघि आजै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 टेबल गर्नुभएको थियो। बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिलसेनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक 2078 प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढ़ेर सुनाउनु भएको थियो। आजको बैठक पनि शुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका सांसदले उभिएर विरोध जनाउनु भएको थियो। त्यस लगत्तै अध्यक्ष तिमिलसेनाले बोल्नका लागि समय दिएपछि प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आज पनि आफूहरूको विरोध कायमै रहेकाले बैठकको काम कार्यवाही अगाडि नबढ़ाउन आग्रह गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असोज 11 गते सोमबार बिहान 11 बजे बस्नेछ। राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश विरूद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवड़ा सम्मिलित संवैधानिक इजलासले आज कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश विरूद्धको रिटमा सर्वोच्चमा छ रिट निवेदन दर्ता भएका छन्। रिटमा संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा जारी भएको अध्यादेश बदर गर्न माग गरिएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ 2 गते अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो। प्रतिनिधि सभा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा इजरायल जान अन्तर्वार्तामा छुटेकालाई पुनः परीक्षा लिने व्यवस्था मिलाइएको जानकारी गराइएको छ। समितिको आज बसेको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तर्वार्तामा छुटेका 51 जनालाई पुनः परीक्षामा सहभागी हुने व्यवस्था मिलाएको जानकारी दिनुभयो। बैठकमा समिति सभापति विमल प्रसाद श्रीवास्तवले भिजिट भिसामा पठाएर त्यहाँ अलपत्र परेका नागरिकका गुनासो समिति समक्ष आइरहेकाले त्यसको तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो। बैठकमा वैदेशिक रोजगार व्यवसाय संघका वरिष्ठ उपाध्यक्ष मेघनाथ भुर्तेल र संघका उपाध्यक्ष ईश्वर केसीले लकडाउन पहिले भिजिट भिसामा गएका नागरिक अहिले अलपत्र परिरहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू हुने भएको छ। कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित समयमै गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो।
पूर्व निर्धारित जे समय हो त्यो समयमै पालिका अधिवेशन हुनेछ र त्यसमा कुनै पनि अस्पष्टता देशभरिका साथीहरूलाई नराख्नलाई र पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि हामीले अपील गरिसकेका यद्यपि 9 गते कहीँ हुन्छ, कहीँ 9 गते उम्मेद्वारी दर्ता होला, 10 गते होला, 11 होला, 12 होला, साथीहरूले के भने स्थानीय जिल्लामा जानुभएका केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता बमोजिम पार्टीको जिल्लासँग समन्वय गरेर केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराएर केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर साथीहरूले आवश्यकता अनुसार त्यसलाई स्थानीय तहमा हेरफेर गर्न सक्नुहुन्छ।
प्रवक्ता शर्माले 21 हिमाली जिल्लामा दशैं अघि अधिवेशन गर्ने र क्रियाशील सदस्यता नटुंगिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ़ने निर्णय भएको बताउनुभयो।
हिमाली जिल्लाको हकमा पूर्व निर्धारित सेड्युल बमोजिम जान्छ, कतिपयले आवश्यकता अनुसार थोरै पछाडि लिएर जान चाहने उहाँहरूको परिस्थिति बमोजिम भयो भने निर्वाचन समितिसँग समन्वय गरेर टुङ्गो गर्नुहुन्छ। 13 जिल्लाको क्रियाशीलको हकमा चाँडै नै अब टुङ्गो लाग्ने क्रममा हामी जाँदैछौ। महाधिवेशनलाई तोकिएको मितिभन्दा पछाडि सार्ने सन्दर्भमा कुनै सोचाइ भएको छैन।
प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटिको बैठक बसेर आवश्यकता अनुसार निर्णय हुने बताउनुभयो। नेपाली कांग्रेसको 14 महाधिवेशनबाट नेतृत्व तहमा युवा सहभागिता व्यापक हुनुपर्छ भन्ने मान्यताका साथ अहिले जारी वडा अधिवेशनबाट युवा पंक्तिको सहभागिता बढ़दै गएको छ। महाधिवेशनमा युवाले नेतृत्वमा आफ्नो सार्थक उपस्थिति कसरी देखाउन सक्छन् भन्ने यथार्थ जान्न महाधिवेशन पर्खनै पर्ने हुन्छ। मुठवलबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
केन्द्रीय नेतृत्वमा को आउला भन्ने संकेत अझै स्पष्ट भई नसकेको परिस्थितिबीच ओडा र पालिका स्तरका निर्वाचनको माहौल हेर्दा नेपाली कांग्रेसको यस पटकको महाधिवेशनमा युवाहरूको सहभागिता उल्लेख्य संख्यामा रहने देखिएको छ। केन्द्रमा सधैँ देखिने गुटगत मानसिकताबाट माथि उठ्ने साहसको कमी देखिने युवाहरू आआफ्नो धारमा बहकिएका देखिन्छन्। नीतिगत बहसमा भन्दा नेताहरूको आशीर्वादमा रमाउने प्रवृत्तिले सहभागिता मात्र अर्थपूर्ण नरहने भनाई राख्छन् पाल्पाबाट प्रदेश प्रतिनिधि छानिएका एक युवा बाबुराम नेपाल।
संघीयताको सवालमा कांग्रेसको धारणा के हो? गणतन्त्र अलिकति परिपक्व नभइकन ल्याइयो कि वैदेशिक हस्तक्षेपको कारण हो कि हो? यो खालको विचारलाई जसले नेतृत्व गर्छ त्यसलाई चाहिँ हामी तलबाटै पठाउँछौँ भन्ने खालको कुरा गर्न साहस राख्दैनन्। आत्मविश्वासको कमी जबसम्म कार्यकर्तामा हुन्छ तबसम्म कांग्रेस भन्नेवाला छ।
गत 13 महाधिवेशनको बेला निकै चर्चामा रहेका युवाहरू यसपालि पनि केवल आफ्नो पदका लागि एकल दौड़मा लाग्ने संकेत आएपछि सभापति पुरानै पुस्ताबाट आउने अनुमान गरेकी नेपाल विद्यार्थी संघको केन्द्रमा काम गरिसकेकी युवा नेत्री जमुना ढकाल तल्ला कमिटिको यो सहभागिता केन्द्रका लागि महत्वपूर्ण हुने तर्क गर्नुहुन्छ।
उहाँहरूले पनि त खालि युवा भने कस्तो पनि आफू गएपछि सिद्धि हो के, म युवा मैले महामन्त्री पाएपछि सक्यो अथवा मैले केन्द्रीय सदस्य पाएपछि सक्यो, त्यो हिसाबले होइन कि उहाँहरू पछि पनि आउने युवाहरूलाई सम्बोधन गर्नुपर्छ। सभापतिमै युवा नै आउनुहुन्छ भने देख्दिन, केन्द्रीय सदस्यमा धेरै युवाहरूको उपस्थित रहन्छ। यो चोटि
आम राजनैतिक प्रवृत्तिमाथि नै गुट र विभाजनको संस्कृतिले नकारात्मक असर पारेको समयमा युवाहरूको सहभागिता मात्र उपलब्धि ठान्नेहरू धेरै भेटिन्छन्। पाल्पाबाट प्रतिनिधि चुनिएका यस्तै एक युवा धनबहादुर रायमाझी,
जहाँ जति जुन जुन अवस्थामा नेतृत्व परिवर्तन गर्न सकिन्छ, युवा जोश सागर सहितको नेतृत्व ल्याउन सकिन्छ, त्यसमा हामी युवाहरू लाग्नुपर्छ।
लामो राजनीतिक इतिहास बोकेको देशकै पुरानो दल नेपाली कांग्रेस आफूलाई प्रजातन्त्रको वाहक शक्तिको रूपमा दावी गर्ने गरेको भए पनि प्रजातान्त्रिक संस्कारलाई व्यावहारिक बनाउन चुक्दै आएको परिप्रेक्ष्यमा हुन लागेको 14 महाधिवेशनले उठाउने नीति र नेतृत्वसँग फेरि एकपटक समयले परीक्षा लिनेछ। विमल गेवाली, रेडियो नेपाल, बुटवल।
नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेश भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल शुरू गरेको छ। ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप गेवालीले राजनैतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। बैठकले ती प्रस्ताव तथा प्रतिवेदनमा समूहगत छलफल गर्न सात प्रदेश र जनवर्गीय संगठन गरी 8 समूह बनाएको केन्द्रीय सदस्य नारदमुनि राणाले जानकारी दिनुभयो। एमाले पार्टीको विधान महाधिवेशन आगामी असोज 15 17 गतेसम्म ललितपुरको गोदावरीमा र राष्ट्रिय महाधिवेशन आगामी मंगसिरमा गर्ने तय गरेको छ। नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी बैठक यही असोज 19 काठमाण्डुमा हुने भएको छ। बागमती प्रदेशका सबै तहमा संगठन विस्तार तथा राजनैतिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्ने लगायत विषयमा बैठकमा छलफल हुने कमिटिका सह इन्चार्ज जीवन राम श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटिका सदस्य लगायत 200 जनाको सहभागिता हुने पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बाल बालिकाका लागि पनि COVID-19 विरूद्धको खोप ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको छ। चितवनमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले बाल बालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। नेपालमा आज थप 1476 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 10575 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1103 जना र 5115 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 373 जना गरी 1476 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसै गरी गत 24 1550 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै अहिलेसम्म 7,58,504 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल कोरोना संक्रमण मुक्त हुने दर 96.03% रहेको छ। आज कोरोना संक्रमणबाट 9 जनाको मृत्यु भएको छ। हाल देशभरिका होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी 20,287 जना सक्रिय संक्रमित रहेका र त्यसमध्ये 347 जनाको आईसीयू र 105 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफर सहितको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालसँग शिष्टाचार भेट गरेको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानी रहेका आयोजनाका विषयमा छलफल भएको छ। त्यस अवसरमा मन्त्री भूषालले नेपालको विकासमा बैंकले पुर्याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भेटमा बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पुर्याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राख्नुभएको थियो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बड़ा दशैंको टीकाको सायद यही असोज 29 गते शुक्रबार बिहान 10:02 रहेको जनाएको छ। असोज 29 गते शुक्रबार परेको विजयादशमीका दिन टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने पनि समितिले जनाएको छ। यही असोज 21 गते बिहिबार बिहान 11:46 घट स्थापनाको सायद रहेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। पर्वत जिल्लाका मुस्लिम समुदायका बालबालिकाहरू मदरसा नभएका कारण मस्जिदमा पठन पाठन गर्दै आएका छन्। मुस्लिम समुदायका बालबालिका पढ्ने मदरसा जग्गा अभावका कारण स्थापना नहुँदा प्रार्थना गर्ने पढ्ने भाषा सिक्नेदेखि अन्य गतिविधि मस्जिदमै गर्न उनीहरू बाध्य छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
मुस्लिम समुदायका बालबालिकाहरूलाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो। मदरसा नभएकै कारण पर्वतको कुष्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकाहरू मस्जिदमा पठन पाठन गर्दै आएका छन्। मस्जिद व्यवस्थापन समितिका सल्लाहकार मुनिर खा:
जुन हामीहरूको हिन्दू धर्म मान्छेहरू मान्नेहरू पनि केटाकेटीहरू आएर पढोस् भन्ने हामीहरूको सिद्धान्त हो होइन। अहिलेसम्म एकजना शिक्षकले पढाएको छ, त्यसमा पनि अब कमी कमजोरी भइरहेको छ।
2068 सालमा कक्षा एकबाट पठन पाठन शुरू गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठन पाठन हुन सकेको छैन। मस्जिदमा 58 जना विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन्। जग्गा अभाव भएका कारण कक्षा सञ्चालन गर्ने कि नगर्ने दुविधा भएको बताउनुहुन्छ मदरसा व्यवस्थापन समितिका सचिव असगर अलिमिया।
सञ्चालन गर्ने कि नगर्ने भन्ने अब हाम्रो अनुमानमा छौँ क्या। अहिले हामीले जग्गाकै अभाव थियो, पुरानो शिक्षक त अहिले हाम्रो अब संख्याले धार्मिक पढाइको छ, उनलाई चाहिँ हामीले अहिले व्यक्तिगतले उठाएर समाज गरेर
समस्या। मदरसालाई अहिलेकै अवस्थामा राख्ने वा विद्यालय जसरी अगाडि बढाउने भन्ने कुरा मुस्लिम समुदायको निर्णयमा भर पर्ने नगरपालिकाले जनाएको छ। अगाडि बढ्ने हो भने राज्यले मदरसाका लागि तयार पारेको पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्दै अरू मापदण्ड पनि पूरा गराउनु पर्ने हुन्छ। मदरसाको व्यवस्थापनका पक्षमा मुस्लिम समुदायसँग छलफल भइरहेको कुष्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङको भनाइ छ। यो मदरसालाई नगरपालिकाले वर्षको एकपटक 1,00,000 रुपियाँ अनुदान दिने गरेको छ। देशका विभिन्न ठाउँमा रहेका यी अल्पसंख्यक जात जातिलाई उनीहरूको धर्म संस्कृति रीतिरिवाजको संरक्षण गर्न मापदण्ड बनाएर सरकारले केही व्यवस्था गरिदिने हो भने यस्ता समस्या आउने थिएन। राजन पौडेल, रेडियो नेपाल पर्वत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी दिल्ली स्थित रोहिणी अदालतमा गोली हानाहान हुँदा 3 जनाको मृत्यु भएको छ। अदालतमा जितेन्द्र मान गोगी नाम गरेका गैंगस्टरलाई सुनवाईका बेला उपस्थित गराउने बेला दुई अपराधीले गोली हानेपछि प्रहरीले ती अपराधीमाथि क्रस फायर गरेका थिए। घटनामा परि 3 जना मारिएका र अपराधीहरू वकिलको पोसाकमा अदालतभित्र प्रवेश गरेका भारतीय प्रहरीले पुष्टि गरेको छ। मारिने मध्ये एक अपराधीमाथि पहिले नै 50,000 इनाम राखिएको थियो। बेलायती सेनाबाट मृत्यु भएका अफगानी नागरिकहरूलाई बाँडिएको क्षतिपूर्ति बाफतको रकम पहिलो पटक सार्वजनिक गरिएको छ। बेलायतको रक्षा मन्त्रालयले सन् 2006 2014 8 वर्षको अवधिमा 289 अफगानी नागरिक मारिएको र प्रति परिवार 2,380 स्टर्लिङ पाउन्ड क्षतिपूर्ति दिएको बताएको छ। एउटा घटनामा त एउटा परिवारलाई 104 स्टर्लिङ पाउन्ड मात्र तिरेको र सो रकम गधाहरू मार्दा दिइने क्षतिपूर्ति भन्दा पनि कम रहेको भनी आलोचना भएको छ। स्पेनका पृथकतावादी नेता कार्लस पियुजमोन्ट इटलीमा पक्राउ पर्नु भएको छ। राष्ट्रद्रोहको आरोपमा स्पेन उहाँ विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्पेनको क्याटालोनिया क्षेत्रलाई स्वतन्त्र राष्ट्र बनाउन सन् 2017 जनमत संग्रह गराएको उहाँमाथि अभियोग छ। उहाँको सक्रियतामा क्याटालोनियाको संसदले स्पेनबाट अलग भई छुट्टै राष्ट्र बनेको घोषणा गरेपछि पियुजमोन्ट देश छाडेर भाग्नु परेको थियो। बेल्जियममा आश्रय लिइरहनुभएका पियुजमोन्ट इटलीमा एउटा कार्यक्रममा भाग लिन जाने क्रममा पक्राउ पर्नु भएको हो। अब आर्थिक समाचार भुवनाचार्यबाट।
नेपालको हरित उत्पादनशील र समावेशी विकास तर्फको यात्राका लागि रणनीति कार्ययोजना निर्माण गर्ने क्रममा नेपाल सरकार र विकासका साझेदारहरूले काठमाडौँ घोषणा पत्र अनुमोदन गरेका छन्। काठमाडौँमा आयोजित विकास साझेदारहरूको बैठकमा घोषणा पत्र अनुमोदन भएको हो। बैठकले घोषणा पत्र कार्यान्वयनका लागि 4 अर्ब 20 करोड़ अमेरिकी डलर अर्थात करिब 4 खर्ब 96 अर्ब नेपाली रूपियाँ सम्मको सम्भावित सहयोगको भावी योजना पहिचान समेत गरेको छ। यस सहयोगका अतिरिक्त यस अगावै नेपालका विकास साझेदारहरूले ग्रीड एजेण्डामा सहयोग गर्नका लागि 3 अर्ब 20 करोड़ अमेरिकी डलर करिब 3 खर्ब 78 अर्ब नेपाली रूपियाँ बराबरको स्रोत परिचालन गर्ने प्रतिबद्धता पहिले नै जनाइसकेका छन्। कोविड 19 महामारीले निम्त्याएको संकटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्नका लागि ग्रीड रणनीतिक कार्ययोजनाले अन्तर्राष्ट्रिय र घरेलु लगानीकर्ताहरूको समन्वय गर्नेछ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपालको सबल र उत्थानशील पुनर्निर्माणका लागि विकासका साझेदारहरू र निजी क्षेत्र लगायतका मुख्य सरकारवालाहरूसँग मिलेर काम गर्न नेपाल सरकार उत्सुक रहेको बताउनुभयो। ग्रीड अन्तर्गतका लगानीहरूले नेपालको 15 विकास योजना, पेरिस जलवायु सम्झौताका लागि अन्तर्राष्ट्रिय स्तरबाट निर्धारित योगदान तथा दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न सघाउनेछ। नेपाल राष्ट्र बैंकले यस वर्ष पनि बैंकरहरूलाई नगद लाभांशमा कडाई गर्दै बोनस शेयर वितरणमा नै प्रोत्साहन गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै यस वर्ष पनि गत वर्षकै नीतिहरूलाई निरन्तरता दिँदै बैंकहरूलाई नगद भन्दा बोनस शेयर वितरण गर्न प्रोत्साहन गरेको हो। केन्द्रीय बैंकले पूँजी कोष 11% वा सो भन्दा बढ़ी रहेको बैंक तथा वित्तीय संस्थालाई मात्रै नगद लाभांश वितरण गर्न निर्देशन गरेको छ। तर बोनस शेयर वितरण गर्दा कर प्रयोजनका लागि आवश्यक कर रकम बराबर नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिन बाधा नपर्ने समेत निर्देशनमा उल्लेख छ। लाभांश घोषणा गर्दा बैंक तथा वित्तीय संस्थाले भदौ 15 गतेसम्म उठेको ब्याजलाई समेत अघिल्लो वर्षको नाफामा गणना गरी लाभांश घोषणा गर्न सक्नेछन्। कर्णाली प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट 3 करोड़को लगानीमा बिउ उद्योग स्थापना गरिएको छ। शीतल एग्रो बिजनेस प्रणालीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बिउ बिजन उद्योग स्थापना गरेको हो। पहिलो चरणमा करिब 30 लाख लागतमा शुरू गरिएको कर्णाली बिउ उद्योगमा 30 प्रकारका बिउ बिजन तयार गरी बजारमा पठाइएको छ। शीतल एग्रो बिजनेस प्रणालीका अध्यक्ष सूर्यनाथ योगीले जानकारी दिनुभयो।
अब खेलकुद समाचार अजय बमबाट।
राष्ट्रपति विद्यादेवी भण्डारीले ईपीएल जस्ता खेल प्रतियोगिताले देशको गौरव बढ्नुका साथै खेलाड़ीबीच अनुभव आदान प्रदान गर्ने माध्यम बन्न सक्ने बताउनुभयो। ईपीएलमा सहभागी विदेशी क्रिकेट खेलाड़ीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति भण्डारीले सरकारले ईपीएल जस्ता प्रतियोगितामा सहयोग गर्न जरूरी रहेको बताउँदै खेल क्षेत्रको विकासमा जोड़ दिन आग्रह गर्नुभयो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलुवाले विदेशी खेलाड़ीलाई स्वागत गर्दै खेल क्षेत्रले फटको मार्ने क्रममा रहेकोले सबै क्षेत्रबाट खेलकुदमा सहयोग हुनुपर्नेमा जोड दिनुभयो। एभरेस्ट प्रिमियर लीग ईपीएलको चौथो संस्करण शनिबारबाट शुरू हुँदैछ। किर्तिपुर स्थित त्रिवेणी क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न 6 वटा फ्रेन्चाइज क्लबबाट 24 जना विदेशी खेलाड़ी खेल्दैछन्। प्रत्येक क्लबमा टेस्ट मान्यता प्राप्त देशका कम्तीमा 1 खेलाड़ी हुने आयोजकले जनाएको छ। श्रीलंका, बंगलादेश, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इण्डिज, जिम्बाब्वे र अफगानिस्तानका खेलाड़ीलाई किर्तिपुर स्थित मैदानमा देख्न पाइने निश्चित भइसकेको छ। त्यसबाहेक क्यानाडा, मलेसिया, सिंगापुर र भूटानका खेलाड़ी पनि विभिन्न क्लबमा अनुमोदन भएका छन्। श्रीलंकाबाट सबैभन्दा धेरै 8 खेलाड़ीले ईपीएल खेल्दैछन्। पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी किर्तिपुरमा देखिने सबैभन्दा हाई प्रोफाइल क्रिकेटर हुनेछन्। बंगलादेशका एक दिवसीय अन्तर्राष्ट्रिय कप्तान तमिम इकबाल, श्रीलंका पूर्व कप्तान उपुल थरंगा लगायत क्रिकेटरको खेल पनि हेर्न पाइनेछ। नेपाल गल्फ संघ एनजीए को आयोजनामा नेपाल टुरिज्म कप गल्फ प्रतियोगिता यसै सेप्टेम्बर 27 देखि 29 सम्म गोकुणा गल्फ कोर्स मैदानमा हुने भएको छ। गल्फ संघले पर्यटन दिवसको अवसरमा सेप्टेम्बर 27 गते प्रतियोगिता शुरू गर्नेछ। सन् 2019 नेपालको पर्यटन प्रवर्धन गर्ने लक्ष्यसाथ आयोजना गरिएको प्रतियोगितामा 40 विदेशी खेलाड़ीको सहभागिता रहेको थियो। गत वर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन। यसपटक भने विदेशी पर्यटक आउने सम्भावना नभएपछि आन्तरिक पर्यटन प्रबन्धनको लक्ष्यसहित स्थानीय खेलाड़ी तथा कूटनीति नियोगका प्रतिनिधि समेटेर प्रतियोगिता गर्न लागेको हो। 29 तारीकमा हुने प्रतियोगितामा कुल 80 जनाको सहभागिता हुने अपेक्षा संघले राखेको छ।
अब मौसम आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम 19.6, काठमाडौँको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.6, पोखराको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 22.1, वर्षा 16.2 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम 22.8, वर्षा 0.8 मिलीमिटर, र दिफाइलको अधिकतम तापक्रम 34.6 डिग्री सेल्सियस, न्यूनतम 22.7, वर्षा 12.6 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न सरकारले गरीबमुखी एवं समावेशी नीति अंगीकार गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। राजनैतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश विरूद्धको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन स्वीकार। नेपाली कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू हुने, पालिका अधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकको निर्णय। नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल शुरू। राष्ट्रिय सभाको बैठकद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक 2078 बहुमतले स्वीकृत। र भारतको दिल्लीस्थित एक अदालतमा गोली काण्ड, 3 जनाको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।